السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر ہے ہمارے ساتھ اسور امام۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے پاکستان اور بھارت کے درمیان کشیدگی پہ، جس کے بارے میں پاکستان کے وزیر خارجہ کا کہنا یہ ہے کہ اس میں کمی آ رہی ہے، اور امریکہ یہ کہہ رہا ہے کہ پاکستان اور بھارت کی کشیدگی میں کمی کے لیے وہ اقدامات جاری رکھے گا۔ پاکستان کے وزیر خارجہ نے بھی اس بات کی تعریف کی ہے اور اس بات کا اعتراف کیا ہے کہ امریکہ نے اہم کردار ادا کیا ہے دونوں جوہری ملکوں کے درمیان کشیدگی کم کرانے میں۔ اس کا ہم جائزہ لیں گے۔ پروگرام کے دوسرے حصے میں بات ہوگی ایف اے ٹی ایف پہ، یعنی یہ جو فائنانشیل ریگولیشنز ہیں، اور کل عدم تنظیمی اور انتہا پسندی کے خاتمے کے خلاف اور ان تنظیموں کے لیے جو مالی معاونت ہے اس کے بندی سے متعلق جو انٹرنیشنل کمیونٹی کی شرائط ہیں یا اس کی جو کنڈیشنز ہیں اس پہ پاکستان کتنا پورا اترا ہے۔ پاکستان کی طرف سے پاکستان کے اندر جو فیڈرل سیکرٹری ہیں فائنانس کے، انہوں نے یہ متنبہ کیا ہے کہ پاکستان کو نان کمپلائنس بیسس کے اوپر بڑی پابندیوں کا سامنا کرنا پڑ سکتا ہے۔ آخر میں بات ہوگی کہ ان کالعدم تنظیموں کے خلاف کاروائی کس انداز میں آگے بڑھ رہی ہے، بڑھنی چاہیے، اور یہ کہ جو طالبان ہیں پاکستان کے اندر وہ پاکستان بھارت کشیدگی کے اندر کس طرح کی سوچ یا اپروچ اختیار کیے ہوئے ہیں، وہ خبردار کر رہے ہیں پشتون کمیونٹی کو کہ وہ اس میں پاکستان کی حمایت نہ کریں۔ تو یہ ہمارے آج کے موضوعات ہیں، اس پہ ہم بات کرتے ہیں۔ چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ امریکی حکومت کے ترجمان نے یہ بتایا ہے کہ ہم سنجیدگی سے یہ سمجھتے ہیں کہ کوئی بھی مزید فوجی کارروائی صورتحال میں بگاڑ کا باعث بنے گی۔ امریکہ پاکستان اور بھارت پر یہ دباؤ جاری رکھے ہوئے ہے کہ وہ کشیدہ صورتحال میں کمی کے لیے اقدامات جاری رکھیں، جس میں براہ راست رابطے بھی شامل ہیں۔ معاون ترجمان رابرٹ پلاڈینو نے ان خیالات کا اظہار منگل کے روز معمول کی جو پریس بریفنگ تھی اس کے دوران کیا، ایک سوال کے جواب میں۔ ان کا کہنا یہ تھا کوٹن کوٹ میں کہ ہمیں اس بارے میں پختہ یقین ہے کہ کوئی بھی مزید فوجی کارروائی صورتحال میں بگاڑ کا باعث بن سکتی ہے۔ اس وقت صورتحال وہاں پہ اس ریجن کے اندر ہے کیا؟ پاکستان کے وزیر خارجہ پر اعتماد ہیں کہ ڈی ایسکلیشن ہو چکی ہے۔ پاکستان کے فوج کے ترجمان، انہوں نے ایک انٹرنیشنل میڈیا آؤٹ لیٹ کے ساتھ انٹرویو میں یہ کہا ہے کہ بال جو ہے وہ اب بھارت کے کورٹ میں ہے، ہم کسی طرح کی جارحیت کا ارتکاب نہیں کر رہے، لیکن اگر وہاں سے ہوتی ہے تو پاکستان پھر اپنے آپشنس اس اعتبار سے دیکھے گا۔ تو کیا بھارت ایسی کوئی اقدام لینے کی منصوبہ بندی کر رہا ہے، کر سکتا ہے، یا اب یہ سمجھا جائے کہ یہ ڈی ایسکلیشن کا عمل جو ہے وہ شروع ہو چکا ہے، کشیدگی ختم ہونے کا عمل شروع ہو چکا ہے؟ اس پہ ہم جائزہ لیں گے۔ ہمارے ساتھ ہیں زاہد حسین صاحب، فارمر اسکالر ایٹ ولسن سینٹر، سینئر پاکستانی جرنلسٹ، انالسٹ، پولیٹیکل کمنٹیٹر۔ بھارت سے ہمیں جوائن کیا ڈاکٹر منیش کمار نے، ممتاز تجزیہ کار ہیں، وہ ہمیں ساتھ دے رہے ہیں۔ اور محید یوسف صاحب کچھ دیر بعد ہمارے ساتھ ہوں گے، پریزیڈنٹ ایشیا سینٹر ایٹ یو ایس انسٹیٹیوٹ آف پیس، وہ ہمیں جوائن کریں گے، اور امریکہ کے رول کے اوپر پہلے ہم بات کرتے ہیں۔ بہت شکریہ زاہد حسین صاحب، کیسے دیکھتے ہیں؟ پاکستان کے فارن منسٹر نے لاؤڈلی اپریشیٹ کیا ہے، اکنالج کیا ہے کہ امریکہ اس کا اس میں کنٹریبیوشن رہا ہے۔ وزیر خارجہ مائک پومپیو جو ہیں، انہوں نے کہ یہاں پہ بتایا جا رہا ہے کہ پوری رات جب پاکستان میں دن تھا تو وہ جاگتے رہے ہیں، دونوں طرف انہوں نے بار بار رابطے کیے ہیں دونوں ملکوں کے وزراء خارجہ سے، لیڈرشپ کے ساتھ۔ سو کیسا دیکھتے ہیں، کیسے انالائز کرتے ہیں واشنگٹن کے کردار کو آپ؟
دیکھیں، یہ بات تو ہے کہ جو صورتحال بہتر ہوئی ہے، اور جو پہلے معلوم ہو رہا تھا کہ ایسکیلیشن ہوگی، لیکن اس میں اب لگتا ہے یہ ایک ڈی ایسکیلیٹ ہوگی سچویشن۔ اس میں بہت سارے فیکٹرس ہیں، خود پاکستان کی طرف سے بھی جو ہے ایک لحاظ سے بہت ہی ریسٹرین دکھائی گئی تھی، اور یقینی طور پہ جو ہے یہ جو ایکسٹرنل فیکٹر بھی تھے اس کشیدگی کو کم کرنے کے لیے۔ امریکہ کا بہت کا بھی رول رہا ہے، اور یقیناً ہوگا، کیونکہ امریکہ ابھی تک جو ہے ایک جو ہے وہ دباؤ ڈال سکتا ہے دونوں ممالک کے اوپر۔ اور میرا خیال یہ ہے کہ یہ چیز بھی کافی کام کر چکی ہے کہ جو ہے اگر زیادہ کوئی کشیدگی بڑھتی ہے تو اس کا اثر جو ہے وہ پورے اس پہ ریجن بھی پڑے گا۔ اور میں سمجھتا ہوں کہ یہ اچھا قدم تھا امریکہ کی طرف سے، لیکن اب دیکھنا یہ ہے کہ اب اس کا ہم مزید کس طرف جاتے ہیں۔ یہ بات تو ہے کہ اس وقت ڈی ایسکلیشن ہو گئی ہے، اس وقت ابھی کوئی اس بات کا خطرہ نظر نہیں آتا ہے کہ دوبارہ کوئی اس قسم کی کسی کی طرف سے بھی کوئی جارحیت ہوگی۔ لیکن اب یہ ہے کہ ایک کشیدگی کی ایک جو فضا جو پاکستان ہندوستان کے، وہ جو ہے اس کو بھی وہ تبدیل ہونی چاہیے، کیونکہ ہوتا ہمارے یہاں یہ ہے کہ کوئی چھوٹی سی بھی ایک کوئی انسیڈنٹ ہوتا ہے تو وہ پھر سیما ہو جاتی ہے کسی بڑی کاروائی کے۔ میرا خیال یہ کہ دیکھنا یہ ہے کہ جب تھوڑی یعنی اور زیادہ چیزیں ٹھنڈی ہوں گی تو तो उसके बाद क्या दोनों ममालिक जो है मुलाकात कर सकेंगे, क्योंकि लगता यही कि जब मुलाकात की जो है तमाम दरवाजे बंद होते हैं तो फिर जो है वो फिर कशीदगी का खात्मा मुकम्मल तौर पर नहीं हो सकता है।
जी डॉक्टर मनीष कुमार साहब, आपको भी वेलकम कहते हैं, आपकी राय अमरीका का वाशिंगटन का रोल कैसे रहा इस वक्त, डी एस्केलेशन के अतबार से भारत के अंदर इन्वायरमेंट क्या है, क्या अब भी कोई कार्रवाई जो है वो हॉराइजन में हो सकती है, प्लान्स का हिस्सा हो सकती है, या अब खामोशी ही बेहतर रास्ता है दोनों मुल्कों के लिए?
देखिए अभी तो जो सिचुएशन, जो करंट सिचुएशन है, जो हिंदुस्तान के अंदर में जिस तरह के बयानात आ रहे हैं लीडर्स के और सरकार की तरफ से और आर्मी ऑफिसर्स की तरफ से, तो उसे लग रहा है कि थोड़ी सी जो है वो ठंडक जो है वो पहुंची है लोगों के जहनीत में, थोड़ी सी जो है वो लोग जो है थोड़ा कूल डाउन नजर आ रहे हैं। इसलिए ये तो कहा जा सकता है कि अब कोई इधर से कोई नए ढंग से कोई मसले को जो है उठाया नहीं जाएगा, पहली बात। दूसरी बात यह है कि इसमें बहुत सारे देश, बहुत खास करके अमेरिका का रोल रहा है इस बात के लिए कि इसको डिस्कलेट ना किया जाए। पाकिस्तान के ऊपर काफी इस बात का भी प्रेशर दिया गया कि भाई आप एक्ट करें, जो टेररिस्ट ऑर्गेनाइजेशंस हैं उसके ऊपर आप जो है कुछ एक्शन लें, वहां पे पाकिस्तान की सरकार ने कुछ कार्रवाइयां भी की हैं, तो बहुत सारी चीजें हो रही हैं। लेकिन अच्छी बात यह है कि अभी जो है मैंने जो माहौल जो है थोड़ा शांत हुआ है, और हिंदुस्तान में जैसा कि आपको पता है कि यहाँ पे चुनाव भी होने वाले हैं, इलेक्शंस होने वाले हैं, उसका अगले दिन जो शायद वो अनाउंसमेंट भी हो जाए, तो मुझे लग रहा है कि अभी जो है मसला जो है ये थोड़ा जो है वो ठंडा जाएगा। लेकिन एक बात जरूर है, इस बात का खतरा जरूर बना हुआ है कि अगर इन द मीन टाइम अगर कहीं कोई फिर से कोई दहशतगर हमला होता है या फिर कोई फिर से कोई अटेम्प्ट होता है, तो ये मसला फिर से जो है एस्केलेट कर सकता है। क्योंकि एक इस बार जो जिस तरह का हिंदुस्तान का रिएक्शन रहा है, तो आपने एक जो है जो इंडिया का जो रिस्पांस का जो पैरामीटर है वो आपने उसको उठा दिया है, जो बार है वो जो है ऊपर कर दिया गया है। इसलिए अब ये हमेशा ये खतरा बना रहेगा कि अगर कोई टेरिस्ट हमला होता है, कोई बड़ा पुलवामा जैसा कोई हमला होता है, तो रिस्पॉन्स क्या हो, कैसे ये एस्केलेट करेगा, ये आगे आने वाले दिनों में ही पता चल पाएगा।
जी तो डॉक्टर मनीष, हमें ये भी साथ साथ ये बता दीजिएगा कि ये तो बड़े वैसे अनफॉर्चुनेट है कि सियासत में एडवांटेज जो है वो जंग के साथ जुड़ जाए, सो भारत के अवाम ओवरऑल क्या सोचते हैं, और अगर वॉर के एम्बिशंस हों तो इससे तो लीडरशिप को या पोलिटिकल पार्टीज को बजायर नुकसान होना चाहिए, फायदा क्यों करो?
नहीं देखिए मैं बताता हूँ, इसमें जो इलेक्शन का मसला बस ये है कि देखिए कि कोई घटना घटी, जैसे पुलवामा हुआ, तो पुलवामा हुआ ये तो पॉलिटिकल पार्टी हिंदुस्तान की कोई पॉलिटिकल पार्टी या कोई एजेंसी नहीं करवा सकती है, ये तो पाकिस्तान के तरफ से जो वहां से जो ऑपरेट कर रहे हैं जैसे मोहम्मद जिन्होंने इसको कबूला सब कुछ किया, तो वो कर रहे हैं। इलेक्शन की वजह से क्या हुआ कि जो हिंदुस्तान का जो रिस्पॉन्स जो था वो उसमें तब्दीली करनी पड़ी, क्योंकि अगर आप कोई भी सरकार हो या किसी भी कोई भी सरकार होती है, कांग्रेस पार्टी की होती है या किसी की होती, अगर एक सप्ताह के बाद अगर चुनाव होने वाला हो, एक महीने के अंदर चुनाव होने वाला हो, इस तरह की घटना घट जाती है और मीडिया का प्रेशर हो, अपोजिशन पार्टी का प्रेशर हो, तो ये आपका जो रिस्पॉन्स जो है उसमें वो बदलाव आना वो लाजमी भी है। तो इसलिए ये उसको उस हिसाब से नहीं जोड़ना चाहिए कि भाई इलेक्शन की वजह से ये सब हो रहा है, ये ऐसी बात नहीं है, रिस्पॉन्स में सिर्फ फर्क आया है।
ठीक, जाहिद हुसैन, यहाँ पे आर्टिकल वाशिंगटन पोस्ट में एक लिखा गया, उसमें क्रिस्टीन फेयर को कोट किया, आपको जानते भी हैं पर्सनली भी, एक उन्होंने हवाला ये दिया कि अगर ये बात है, ये कही जा रही है कि वहाँ पे भारत से नरेंद्र मोदी को, प्राइम मिनिस्टर को ये फ़ायदा हो सकता है इस मिलिट्री कैंपेन से, तो जो पाकिस्तान के अंदर उनके ख्याल में जो डीप स्टेट है उसको भी फ़ायदा है कि वहाँ पर नरेंद्र मोदी दोबारा इलेक्ट होके आ जाएँ, आपकी राय क्या इस तरह की भी सिचुएशन एक मद्देनजर होनी चाहिए?
है कि जो है ये तमाम चीजों का फायदा जो है वो नरेंद्र मोदी साहब को हो सकता है, क्योंकि हिंदुस्तान में भी जितने भी मैं देख रहा था तो उनका सबका ख्याल यही था कि जो अगर पहले जो सूरत हाल थी आज से चंद हफ्तों पहले, उसमें जो है खासा जो है बीजेपी का ग्राफ नीचे की तरफ जा रहा था, अब जो मैं देख रहा हूँ उसमें ये कहा जा रहा है कि उनकी जो है पोजीशन मजबूत हुई है, तो जो भी इस किस्म की जो है जाराना रवैया होता है या इस किस्म की कार्रवाई जो होती है, तो उसमें यकीनी तौर पे सियासी तौर पे हिंदुस्तान को के जो इस वक्त वजीर आजम उन्हीं को पहुंच सकता है, लेकिन ये कहना कि यहाँ पे जो है डीप स्टेट को उसको फायदा पहुंचेगा, वो मोदी को वापस आना चाहते हैं, तो यह हकीकत से हकीकत नहीं हो सकती है। इस वजह से कि देखें पाकिस्तान की इस वक्त जो है किसी सूरत में फायदे में नहीं जाती है। इस वक्त कोई भी जंग की फिजा या जो है कशीदगी की फिजा जो है वो पाकिस्तान के लिए किसी तरह सूदमंद नहीं हो सकती है। ये तो कॉन्स्पिरेसी थ्योरीज तो बहुत चल सकती है, लेकिन मुझे नहीं लगता है कि जो है इस किस्म की बात हो। देखिए, इस वक्त पाकिस्तान में जो बहुत सारे सूरत हाल का सामना करना पड़ रहा है, उसकी जो है माशी सूरत हाल की वजह से नई हुकूमत आई है, और उसके साथ साथ जो है पाकिस्तान की अफवाज जो है वो अभी खासा जो है उन्होंने कंट्रोल तो किया है इस कबायली इलाकों में, लेकिन अभी तक खासी बड़ी तादाद जो है आर्मी फौज जो है वो इसी जो काउंटर टेररिज्म की ड्यूटीज में है रखी है। तो अब ये कहना कि जो है उससे डीप स्टेट को फायदा होगा, मेरे ख्याल ये
हकीकत से बहुत ठीक है। ज़ाहिर आपका जो आर्टिकल है डॉन में, मैं अगर उसी के टाइटल को ही सवाल बनाऊं, ओवरऑल आपको क्या लगता है कि क्या पाकिस्तान और भारत वाकईतन इस वक्त जंग के दहाने पे नहीं खड़े, वहां से पीछे हट गए हैं?
जी हाँ, बिल्कुल बात आ रही है कि पीछे तो हुए हैं। जो आपको पीछे चंद दिनों पहले जो सूरत हाल नजर आ रही थी, हफ्ते जो सूरत हाल नजर आ रही थी, उससे तो हालात काफी बेहतर हुए, लेकिन और उसमें एक जो डीएस्केलेशन का हम इस्तेमाल करते हैं वो तो है, लेकिन उसमें एक और बात भी आती है कि कशीदगी जो है वो अभी तक मौजूद है, क्योंकि कशीदगी की मतलब इतनी आसानी के साथ ये सारी चीज चली नहीं जाती है। असल बात यही आती है कि जैसे अभी पहले ही बात आ रही थी कि जब कशीदा एक सूरत हाल होती है तो उसमें थोड़ी सी भी एक चिंगारी जो है वो फिर हवा दे सकती है चीजों को। तो अभी तक तो लगता यही है कि जैसे खासतौर पाकिस्तान की तरफ से मैं यहाँ पे जो देख रहा हूँ वो ये कि कोई जंगजुआना फिजा नहीं है यहाँ पे। यहाँ पे जो है ये सूरत हाल नहीं है कि लोग जंग चाहते हैं या जो है किस्म की आवाजें भी मुझे कहीं नजर नहीं आती। और दूसरी तरफ ये है कि खुद जो है जिस तरह से जो है इमरान खान साहब के बयानात आए हैं उससे भी साफ जाहिर होता है कि वो जो है उनके यानी वो चाहते ये हैं कि मुज़ाकरात के जरिए चीजें हल हों। और मेरा ख्याल ये है कि तमाम दुनिया में इनकी जो है जो जिस तरह से उन्होंने जो तकारीर है उसको पसंदगी की जगह देखिए, तो पाकिस्तान की तरफ से कोई ऐसा कदम नहीं है इस वक्त जिसको कहा जाए कि वो कशीदगी को
हवा दे रहा है। मैं से बाबा साहब, आपने कहा ना कि कोई चिंगारी, ऑफ कोर्स डॉक्टर मनीष भी ये कह रहे हैं कि अगर कोई चिंगारी वहाँ से फूटती है तो पाकिस्तान के अंदर FATF और इन बैंड ऑर्गेनाइजेशन के बैकड्रॉप में आप देखें कि कल 44 लोगों को प्रिवेंटिव डिटेंशन में भी लिया गया है, कार्रवाई का भी इरादा किया जा रहा है। ये सवाल मैं बाद में उठाता हूँ, लेकिन पहले डॉक्टर मनीष कुमार साहब के पास जाता हूँ। डॉक्टर साहब, ये बताइएगा कि एक तासर ये है पाकिस्तान के अंदर के जो पाकिस्तान के प्राइम मिनिस्टर ने पोजीशन ली है उसमें पीस का मैसेज ज़्यादा गया है, और इंडिया के अंदर जो सेन वॉइसेस हैं उन्होंने उसको एक्सेप्ट भी किया है और उसके ऊपर उन्होंने उनको ओपनली एक्नॉलेज भी किया है। सो ये इफेक्टिव
आपकी बात बिल्कुल सही है कि हिंदुस्तान के अंदर में एक सेक्शन है सिविल सोसाइटी का जो पाकिस्तान जो इमरान खान के जो उन्होंने जो कदम लिए हैं, जो उन्होंने अनाउंसमेंट किया है, जिस तरह के वहाँ पे टेररिस्टों को वहाँ पे कुछ इस तरह के जो बैंड ऑर्गेनाइजेशन हैं उसके लोगों को गिरफ्तार किया है, उसकी काफी तारीफ हो रही है हिंदुस्तान के अंदर में। लेकिन मैं बात फिर वही मैं कहना चाह रहा हूँ कि दो तीन बातें हैं जो हमें ध्यान रखने की जरूरत है। एक तो जब पहला बयान आया इमरान खान साहब का तो उन्होंने इस पूरे हादसे को, पुलवामा के हादसे को उन्होंने कंडेम नहीं किया था, पहली बात। दूसरी बात जो थी कि वो जब आप कहते हैं कि भाई हमें सबूत दे हिंदुस्तान, तो ये बहुत ही ये बात बिल्कुल बेमानी सी लगती है, क्योंकि जो जिस ऑर्गेनाइजेशन ने इस पूरी कार्रवाई को किया, जिसने रिस्पॉन्सिबिलिटी ली, बहुत ही ऑथोरिटेटिव तरीके से उन्होंने रिस्पॉन्सिबिलिटी ली, ऑफिशियल तरीके से उन्होंने रिस्पॉन्सिबिलिटी ली, वो पाकिस्तान में कहाँ है, कैसे ऑपरेट करता है, वो खुले खुले जलसे करता है। इस तरह से आप देखिए कि जिस तरीके से आप मुंबई में जब हमला हुआ था तब यही बात कही गई, जब उरी में हादसा हुआ तो फिर यही बात कही गई। तो ये बार बार जो ये इस तरह की बातें जब पाकिस्तान की तरफ से आती हैं तो सिविल सोसाइटी को भी यहाँ पे जो है बड़ा डिफिकल्ट होता है इस चीज को डिफेंड करने में कि हम जो है मुजाकरात शुरू करें या बातचीत शुरू करें या कोई चैनल खोले, ये बड़ी डिफिकल्ट पोजिशन हो जाती है किसी भी आदमी के लिए। और देखिए, मैं बार बार इस बात को कहता हूँ कि जो चूंकि हिंदुस्तान में चुनाव है इसलिए रिस्पॉन्स जो है इस बार अलग करना पड़ा,
सही।
और ये खतरा अभी बना हुआ है कि अगर आइंदे अगर कोई इस तरह की घटना होती है कि चूंकि इस बार जो है सरकार ने बार को ऊपर कर दिया है रिस्पॉन्स का, तो ये जो है बिल्कुल ये समझिए कि मे बी चुनाव के बाद अगर हिंदुस्तान पाकिस्तान बैठ करके कोई सही रास्ता नहीं निकालते हैं तो ये सिचुएशन जो है जिस तरह का भी जो कशीदगी की जो बनी हुई है ये हमेशा ये खतरा जो है
वो मौजूद रहेगा। जाहिद हुसैन साहब, अगर बैंड आउटफिट्स की तरफ आते हैं, इससे क्या भारत की तशफी होनी चाहिए इंटरनेशनल कम्युनिटी की, और क्या पाकिस्तान वाकईतन किसी फैसलाकुन कार्रवाई का इरादा रखता है? नेशनल एक्शन प्लान भी आपके सामने है, अगर उसी को इम्प्लीमेंट कर दें तो शायद इन ऑर्गेनाइजेशंस की गुंजाइश ही ना रहे और ऐसी किसी चिंगारी फूटने का कोई दोबारा खतरा भी ना रहे।
देखिए, मैं एक बात का हमेशा मैंने कहा भी है कि इन तंजीमों को बहुत पहले कार्रवाई करनी चाहिए थी। पाकिस्तान के खुद मफाद में नहीं है कि जो है वो इस किस्म के जो बैंड ऑर्गेनाइजेशन है वो किसी और नाम से काम करें, और इसके ये जो है इससे खासा अच्छे से पाकिस्तान के अंदर भी बहस चल रही है। और मैं समझता हूँ कि ये अगर वाकया ना भी होता और इससे पहले भी जो है इस चीज पाकिस्तान खुद चाहिए था, पाकिस्तान को अपने मुफाद में चाहिए था कि इन लोगों को यानी तब जो भी कार्रवाई है उसको बंद करें बिल्कुल, ताकि जो है यानी देखिए इनमें से जो आप जैश मोहम्मद की बात कर रहे हैं, जैश मोहम्मद को पाबंदी लगाई गई है, लेकिन जैश मोहम्मद के काफी ऐसे लोग भी थे जिन्होंने खुद पाकिस्तान की दैन में दहशत गर्दी की वारदात में जो है मुलव्वस रहे हैं। यहाँ तक के पहले जनरल मुशर्रफ जिस वक्त सदर थे, मैं 2003 के दिसंबर में उनपे दो कातलाना हमले हुए थे, दोनों कातलाना हमलों में जो है वो जैश मोहम्मद के ही जो है कारकुन शामिल थे। तो एक ये बात थी कि जो है वो ये बात साफ है कि जो मिलिटेंट ऑर्गेनाइजेशन जब होती है कहीं पे तो वो खुद मुल्क के लिए बहुत बड़ा खतरा होती है। तो ठीक है, अब ये मेरे ख्याल ये लगता है मुझे यही है कि हुकूमत के पास ज्यादा रिजॉल्व है इसको ज्यादा जो है मैं हल करने के साथ करिए, अच्छा होता कि पहले ये कार्रवाई होती तो फिर हमें शायद इस यहाँ तक आने की नौबत नहीं पड़ती।
आखिरी सवाल जाहिद साहब आपसे ये पूछना चाहूँगा कि जैसे डॉक्टर मनीष ने भी कहा कि बुनियादी तौर पे दोनों मुल्कों के दरमियान जो असल मसले हैं उनकी तरफ उनका हल भी ज़रूरी है, वरना ऐसी सिचुएशन तो कभी भी पैदा हो सकती है, कोई भी नॉन स्टेट एक्टर अगर कार्रवाई करेगा तो भारत को रिस्पॉन्ड करने पड़े, और वो है कश्मीर। पाकिस्तान का मौकफ ये है, पाकिस्तान के फॉरन मिनिस्टर ने भी ये कहा है कि कश्मीर को जो कमोबेश भारत जो है वो बिल्कुल अंदरूनी मामला बना चुका था, नरेंद्र मोदी ने उसको इंटरनेशनलाइज कर दिया है, अब OIC में भी इस पर बात होती है, बाकी इंटरनेशनल कम्युनिटी भी उस पर बात कर रही है, आपकी राय क्या है? और अगर ये इंटरनेशनलाइज हो गया है, वाकईतन क्या ये इंटरनेशनलाइज हुआ है, हो गया है तो इंटरनेशनल कम्युनिटी का रोल क्या बनता है?
देखिए, एक तो बात ये आती है कि जो है यहाँ पे जो भी ये जो वाकया हुई है पिछले हफ्ते में, तो उसमें दो चीजें वाजह होके आई है कि जो हिंदुस्तान और पाकिस्तान की कशीदगी में दो चीजें जो है वो है, और फिर जो है अगर पूरी चीजों का तजिया किया जाए जो भी वाकयात हुए हैं अभी, उसमें दो चीजें हमें नुमाया नजर आती है, एक कश्मीर का मामला है और एक मिलिटेंसी या टेररिज्म आप कह लें उसका मामला है, और ये दोनों जो मसले हैं वो जो है दोनों ममालिक के दरमियान बुनियादी इख्तलाफ का वजह बने हुए हैं। मैं समझता हूँ कि ठीक है जो है जहाँ जहाँ भी अगर इनकी जदीद कार्रवाई है तो मजम्मत होनी चाहिए उसकी और गलत होता है, लेकिन उसके साथ साथ ये कहना जो है तमाम चीजों पर पर्दापोशी नहीं की जा सकती है जो कि कश्मीर में हो रहा है। तो ये है कि अगर ये हमें नजर आता है कि तमाम चीजों को जो है सिर्फ उसमें रिड्यूस कर दिया जाए कि टेररिज्म ही सब कुछ है, वो नहीं है, बल्कि ये भी देखना चाहिए कि कश्मीर में जो सूरत हाल हो रही है वो एक लिहाज से ह्यूमन राइट्स के मामला है, वहां पर राइट ऑफ सेल्फ नेशन की बात है, और उसके बाद एक और चीज भी देखें, ठीक है ये जो आप बात कर रहे हैं जैश मोहम्मद का जो है या नहीं था, जो कुछ भी है उस होना चाहिए कि उस पर तहकियात होनी चाहिए, लेकिन एक बात तो जरा सोचने की भी है कि जो सुसाइड बॉम्बर जो इसमें हिस्सा लिया था वो तो कश्मीर का एक नौजवान था। अब नौजवान उसकी जरा हालात पढ़ लें आके, जो खुद मैंने हिंदुस्तान की अखबार में पढ़ी है कि उस शख्स के जो बच्चे को जो है गोली भी एक लग चुकी है, वो जो है उस पर क्या कहते हैं उसके ऊपर ह्यूमिलेशन भी हुई, और उसके बाद जो है ये इसने जो कार्रवाई की, तो जरा इन चीजों पे भी गौर किया जाए कि आज सैकड़ों जो है वो जो नौजवान युवा है वो मिलिटेंसी में किस लिए जा रहे हैं, एक तो ये बात है, दूसरी बात और आती है कि जो है जो वहाँ कुछ हो रहा है उसको पर्दापोशी नहीं की जा सकती है। इन तमाम चीजों को सिर्फ पाकिस्तान को ब्लेम करके ये मसले हल नहीं होते,
ठीक है, लेकिन जैसा सवाल वहीं पे है कि मिलिटेंसी के एतबार से तो इंटरनेशनल ये इशू करनी चाहिए, मिलिटेंसी अगर पाकिस्तान के अंदर है सो उस एतबार से तो दुनिया बात करती है, लेकिन कश्मीर क्या इंटरनेशनलाइज हुआ है मसला इस क्राइसिस में?
बात इंटरनेशनल ये तो आई है कि इस वाकये के बाद जो है जो चीजें बहस में आई हैं इंटरनेशनल मीडिया में, उसमें कश्मीर पे बहुत जो चीजें थी वो उभर के सामने आई है। मैं न्यूयॉर्क टाइम्स के पीछे एक हफ्ते में पढ़ रहा था, तकरीबन छह ऐसे या पांच या छह ऐसे आर्टिकल आए जिसमें पूरा जो है वो उसमें कश्मीर के मसले का जिक्र है। तो यही चीज आती है, जैसे अब अनुज्योति रॉय जो है उन्होंने लिखा था, उनका कहना ये है कि जो चीज अनविटिंगली जिसको कहते हैं मोदी साहब के इस वाकियत के बाद से कश्मीर का मसला जो है दोबारा, मैं इसको इंटरनेशनलाइज उस तरह से नहीं कहूंगा, लेकिन दोबारा जो है वो एक लिहाज से इंटरनेशनल फोकस में आया है। अब और क्या, जब ये चीज बहुत अच्छे से ये चीजें चली आ रही हैं कश्मीरियों में, कश्मीर में साल साल से, लेकिन अब जिस शिद्दत के साथ उसका जिक्र हो रहा है वो पहले नहीं हो रहा था। तो इस लिहाज से तो कहा जा सकता है कि फोकस में बात आई है और लोग जो है इस बात पे भी सोचने मजबूर होंगे। ठीक है, टेररिज्म की कार्रवाई की मजम्मत होनी चाहिए, लेकिन उसके साथ साथ जो है जो चीजों को और चीजें भी जो है जिसका ताल्लुक है वो जो है वो जुड़ा हुआ है इसके साथ, वो है कश्मीर के लोगों की हकीकत को दिया है, वहां पे जिस तरह से लोगों के साथ सुलूक किया जा रहा है उसको भी उसको उसको नजरअंदाज
नहीं किया जा सकता। हमें
बात की हिंदुस्तान, अच्छा ये मतलब एक और बात, हिंदुस्तान और पाकिस्तान की टेरिटोरियल मामला नहीं है, उसको गलत तरीके से पेश किया जाता है कि जो है वो हिंदुस्तान भी एक और या पाकिस्तान उससे करना चाहता है, लेकिन असल मसला तो कश्मीरियों का है।
सही, बिल्कुल सही बात। मुईद यूसुफ साहब हमारे साथ हैं, प्रेसिडेंट एशिया सेंटर एट यूएस इंस्टीट्यूट ऑफ पीस, थोड़ी वक्त के लिए उन्होंने ज्वाइन किया है, कॉन्फ्रेंस में मौजूद हैं इस वक्त पाकिस्तान में। मुईद बहुत शुक्रिया, हम पहले शुरू में ही हमने बात की अमेरिका के किरदार पे पाकिस्तान और भारत के दरमियान, अब बज़ाहिर लगता है कि डी एस्केलेशन हुई है, पाकिस्तान के फॉरन मिनिस्टर भी ये कह रही हैं, अमरीका ने क्या और किस अंदाज में कोई रोल प्ले किया है आपके ख्याल में?
देखिए, अमेरिका हर पाकिस्तान और हिंदुस्तान का जो क्राइसिस हुआ है 1998 के बाद कारगिल से लेके अब तक, एक बड़ा करीबी जो है वो किरदार अमेरिका ने अदा किया है। इस दफा भी अमेरिका बिल्कुल शामिल था, पस पर्दा कुछ पब्लिक स्टेटमेंट्स भी आई, लेकिन एक बुनियादी फर्क अमेरिका की सोच में, अमेरिका की अप्रोच में नजर आया है, और वो ये है कि पहले अमेरिका जो है वो पहली बात सारी दुनिया करती थी कि डी एस्केलेशन करें, मामले को ठंडा करें, फिर देखेंगे कौन गलत कौन सही। इस दफा एक सिग्नल जो है वो वाजे था कि डी एस्केलेशन भी अमेरिका चाहता था, लेकिन साथ ये मैसेज दे रहा था कि जो हुआ है उससे हिंदुस्तान विक्टिम है, और अगर हिंदुस्तान कोई रिस्पॉन्स देगा तो वो उसका राइट है काउंटर टेररिज्म का, सेल्फ डिफेंस का। तो वो मैसेज डी एस्केलेशन का मेरे नजदीक इतना मजबूत नहीं था, क्योंकि अमेरिका और हिंदुस्तान का ताल्लुक अब ऐसा है कि वो उसको इक्विटीज को प्रोटेक्ट करने के लिए एक मैसेज जो था वो ये जरूर जा रहा था कि हिंदुस्तान के साथ ज्यादती हुई है और पाकिस्तान जो है वो मामला ठीक नहीं करता मिलिटेंसी का, इसलिए अगर कुछ हिंदुस्तान करेगा तो वो उसके गोल वो लॉजिकल है, वो रैशनल है, और मेरे नजदीक शायद हिंदुस्तान ने उस मैसेज को मिस इंटरप्रेट किया कि हमारे पास एक लाइसेंस टू किल है जिसकी वजह से ये बालाकोट वाली स्ट्राइक इस तरह इस नौयत की हुई।
अच्छा, अब मुईद हमें ये बताइएगा कि क्या अमेरिका के ज़ाहिर बिजनेस इंटरेस्ट हैं, बड़ी मार्केट है भारत के साथ, उसके कारोबारी बड़े मुआहदे हैं, पाकिस्तान के हिसाब से वो अगेन अफगान सेंट्रिक भी है, लेकिन अफगानिस्तान इस वक्त बड़े फैसला कुन मोड़ के ऊपर है तालिबान के साथ बातचीत, सो क्या ये चीज़ भी अमरीका को परसू करती रही है कि पाकिस्तान और उस रीजन के अंदर इस मरहले के ऊपर कोई बड़ा इंतशार या तसादम नहीं होना चाहिए, वो अफगानिस्तान में अमेरिका के मकासद को और वहाँ से पुल आउट के जो प्लान्स हैं उनको बुरी तरह से हिट कर सकता है?
देखिए, वहाँ तक बात नहीं पहुँची, सच ये है वहाँ तक बात नहीं पहुँची, और उसकी वजह ये है कि बड़ा इंतशार की जो आप बात कर रहे हैं वो तो जब जौहरी हथियारों का मामला है तो वो कभी भी नहीं अफोर्ड किया जा सकता, चाहे अफगानिस्तान हो ना हो, तो उस मामले तक डी एस्केलेशन जो है वो प्रायोरिटी रहेगी। अगर ये मामला और बढ़ता, अगर आप फर्ज कीजिए कि एक और राउंड होता कुछ स्ट्राइक एरिया से को पाकिस्तान से और बिल्कुल ऐसे लगता कि आप एक बड़ी जंग की तरफ जा रहे हैं, तो फिर सारा फोकस जो है वो डी एस्केलेशन की तरफ हो जाता, फिर ये ना होता कि कौन विक्टिम और कौन नहीं, क्योंकि बहरहाल न्यूक्लियर वेपन्स का मामला है और वो कोई भी उसको बर्दाश्त नहीं कर सकता। लेकिन क्योंकि ये एक स्ट्राइक हुई, पाकिस्तान ने रिस्पांस दिया और उसके बाद हिंदुस्तान ने ये सिग्नल किया क्लियरली मेरे नजदीक कम अज कम प्राइवेटली कि हम इसके बाद कुछ नहीं करेंगे, तो बात उधर तक पहुंची नहीं। और इस दफा पाकिस्तान ने भी वो अफगानिस्तान वाला जो नुकता है जो माजी के क्राइसिस में पाकिस्तान ने इस्तेमाल किया है, ये कह के कि हम वहां से फिर अपनी हमें हटानी पड़ेगी सारी जो सोच है, फोर्सेज हैं और जो हमारा ध्यान है, وہ اس وقت پاکستان نے بھی کوئی اس طرح استعمال نہیں کیا.
جی دو بالکل مختصر باتیں. زاہد صاحب کا آج آرٹیکل بھی تھا اور ان کا ابھی ہمارے ساتھ موجود بھی ہیں زاہد حسین صاحب. ان کا خیال یہ کہ دونوں ملک بہرحال اب جنگ کے دھیانے پہ نہیں ہے, بظاہر لگتا ہے پیچھے ہٹ گئے ہیں. آپ کی آبزرویشن کیا ہے؟
نہیں میں اس سے متفق نہیں ہوں جی. دیکھیے بات یہ ہے کہ یہ ایک کرائسس میں ایسکیلیشن تھی, وہ ایسکیلیشن اس وقت جو ہے وہ تھم گئی ہے, لیکن ایل او سی جو ہے لائن آف کنٹرول وہ اس وقت مکمل طور پہ ہاٹ ہے. اور دوسرا یہ کہ مئی سے پہلے آپ اس کو اس طرح سوچئے کہ کشمیر میں جو معاملہ بنا ہوا ہے وہاں پہ ایک کوئی تھوڑی سی اور ماچس کی تیلی لگ گئی تو پھر سے آگ بھڑک اٹھے گی. اور اگر آپ ایک دہشت گرد تنظیم ہیں کسی نوعیت کی بھی ہیں, یا آپ کشمیر میں کوئی ایسا دھڑا ہے, گروہ ہے یا انڈیویجول ہے جو وہاں کے معاملات سے فرسٹریٹڈ ہے, تو یہ موقع اس سے بہتر تو آپ کو نہیں مل سکتا. آپ چلیں چھوڑیں باقی گروپس کو, آپ القاعدہ کا سوچیں, آئیسس کا سوچیں, اگر وہ اس وقت وہاں پہ کوئی آگ بھڑکا دیں تو یہ تو ایک بنا بنایا ان کو موقع ملا, یا مودی صاحب ایسکلیٹ کریں گے تاکہ وہ اپنے الیکشن کی بٹ کو سنبھال سکیں, وہی وجہ استعمال ہوئی. اور اس کے بعد ظاہری بات ہے معاملہ بہت جلد بڑھے گا. تو مجھے ابھی ٹھیک ہے ایسکلیشن تھم گئی, لیکن اس کا ہرگز یہ مطلب میرے نزدیک نہیں ہے کہ یہ کہیں ختم.
آخری بات, کشمیر انٹرنیشنل فوکس میں آیا, پاکستان اس کو ایک سفارتی کامیابی کے طور پہ پیش کر رہا ہے.
دیکھیے انٹرنیشنل فوکس میں بہت سی چیزیں ہوتی ہیں. پاکستان پچھلے 17 سال سے روز انٹرنیشنل فوکس میں رہا ہے. کیا وہ انٹرنیشنل فوکس منفی تھا یا مثبت تھا, سوال آپ کو اس کا جواب دینا ہے. تو انٹرنیشنلائز تو ہوا ہے, انٹرنیشنلائز تو کشمیر کارگل کے بعد بھی ہوا تھا, لیکن سوال یہ ہے کہ وہ فوکس جو ہے وہ کشمیر کے اندرونی معاملات جو ہندوستانی کشمیر میں ہو رہے ہیں اس پہ ہے یا اس بات پہ ہے کہ یہ ٹریگر کیسے ہوا. تو میرے نزدیک یہ آرگیومنٹ بالکل نہیں دینی چاہیے کہ دیکھیے جی اس کرائسس سے یہ انٹرنیشنلائز ہو گیا, اور یہ اچھی بات ہے کیونکہ پھر دنیا وہی بات کرے گی کہ دیکھیے پھر دہشت گردی سے پاکستان سمجھتا ہے اس کو فائدہ ہے کہ ایسی کوئی چیز ہوئی اور اس کے بعد انٹرنیشنلائز ہو گیا. تو میرے نزدیک انٹرنیشنلائز تو ہوا ہے, وہ تو ہر دفعہ ہوگا جب کرائسس ہوگا, لیکن یہ اس بات پہ فوکس نہیں ہونا چاہیے. فوکس اس پہ ہونا چاہیے کہ جو ہو رہا ہے انسانی طور پہ وہ غلط ہے کشمیر میں, اس کی بات کریں, اور جہاں تک ہو سکے ہندوستان اور پاکستان مل کے یہ کوشش کریں کہ کسی قسم کا کوئی دہشت گردی کا واقعہ جو ہے وہ نہیں ہونا چاہیے, نہ اس طرف نہ اس طرف, کیونکہ اس سے کسی کی جیت نہیں ہے, صرف دہشت گردی.
بہت شکریہ آپ کا محید یوسف, آپ نے ہمیں جوائن کیا ہمارے ساتھ. رہے زاہد صاحب اس کو بالکل سم اپ کرنے ہم جا رہے ہیں. یہ بتائیے گا کہ کل نریندر مودی صاحب نے یہ کہا تھا کہ پانیوں کے راستے دہشت گردی کا خطرہ ہو سکتا ہے, وہ ممبئی اٹیک جو ہے وہ بیک ڈراپ میں یہ تھا. پاکستان کے اندر اس وقت جن ملٹنٹ آرگنائزیشنس کو کریک ڈاؤن کیا بھی جا رہا ہے یا ان کی لیڈرشپ کو ڈیٹینشن میں رکھا گیا ہے, ان کی یہ استعداد ہے, ان کی یہ کیپیسٹی اور کیپیبلٹی ہے کہ وہ اس طرح کی کوئی کاروائی وہاں پہ جا کے کر سکیں. نیو یارک ٹائم نے یہاں پہ یہ لکھا یا واشنگٹن پوسٹ نے غالباً کہ ایک ٹین ایجر جو ہے وہ دو نیوکلیئر پاورز کو ایٹ برنک آف وار لے کے آ گیا ہے. سو اس چیز سے بچنے کے لیے اس وقت پاکستان کے اندر جن آرگنائزیشنس کے اوپر, خاص طور پہ جن کا تذکرہ ان ڈوزیئرز کے اندر بھی ہے, ان کی کوئی ایسی کیپیسٹی ہے کہ وہ کوئی بڑی کاروائی کر سکے؟
دیکھیے پہلے تو میں تھوڑا سا اس کو کر دوں, جو میرا آرٹیکل ہے آپ نے اس میں کہا تھا کہ وہ, میں نے کہا اس پہ ڈسکلیشن ہوگی, پہلا پیراگراف ہی میں نے جو بات کی ہے کہ جو ہے وِد آرٹلری گنز بلیزنگ لائن آف دا کنٹرول دا سچویشن ریمینز ولیٹائل اینڈ ایون مائنر انسیڈنٹ کڈ کاز ٹو اسپائرل آؤٹ آف کنٹرول اگین. میرا جو ہے تھوڑا سا یہ نہیں تھا کہ, بلکہ میرا جو ہے اس پہ کوشچن مارک تھا کہ کیا جو ہے وہ
واپس آ
گیا. ایک پہلی بات یہ تھی کیونکہ خطرات ابھی تک ہیں اور ٹینشن جو ہے, میں نے پہلے بھی بات کی تھی کہ ٹینشن بھی موجود ہے. اب دوسرا یہ کہ ہاں یہ ضرور ہے کہ جو آپ بات کر رہے ہیں کہ یہ علامہ فکریہ ہے, جیسے کشمیر کا معاملہ جو ہے وہ اگر جیسے یہ ٹین ایجر کی بات آئی تھی تو اس قسم کے واقعات میں نہیں سمجھتا ہوں کہ بالکل ختم ہو جائیں گے. پاکستان اپنی طرف سے ساری پابندیاں لگا دے اور وہاں بھی ہندوستان میں بھی جو ہے یہ اس وقت جو لائن آف کنٹرول وہاں پہ جو ہے وہاں جو کھڑی کی گئی ہیں دیواریں اور یہ سب کچھ ہے, اس کے بعد بہت زیادہ آسان نہیں ہوتا ہے کہ کوئی وہاں سے جا کے وہاں پہ ہم کاروائی کر سکے. لیکن وہی میں بات کر رہا ہوں کہ ایون اگر جو بھی یہاں جو بھی قسم کی تنظیمیں ہیں اس پہ یقین طور پہ پابندی ہونی چاہیے, اور بالکل پابندی ہو جائے اور اس کے بعد بھی یہ واقعات شاید مجھے لگتا نہیں ہے کہ وہاں کم ہوں گے. انسان کو ایک اور بات بھی تسلیم کرنی چاہیے
कि जो वहां पे मिलिटेंसी बढ़ रही है उसकी वजूहत वहां अंदरूनी तौर पे है। इस चीजों को ठीक है आप वक्ती तौर पर पाकिस्तान की तरफ से तमाम जिम्मेदारी डाल सकते हैं, लेकिन इस तरह इस चीज को कैसे बचाया जाए कि चाहे वो बुरहान रवानी हो या आदिल डार हो या इस किस्म के और नौजवान हैं, वो वहीं से उनकी जो है जो थे वहीं के हैं, वहीं की वजह से अपने हालात की वजह से वो इस नतीजे पे पहुंचे हैं। तो बात यह है कि सिर्फ एक वक्ती तौर पे इस चीज को खत्म तो कर सकते हैं कि भाई के पाकिस्तान की तरफ से देश थी फलाना थी तो ठीक है पाकिस्तान को अपनी तौर पे कार्रवाई करनी चाहिए, लेकिन अगर इन चीजों के अंदर भी जो है वहां पे सूरत हाल अगर यही रहती है तो इस किस्म की कार्रवाइयां फिर भी होती रहेंगी।
सही, बहुत शुक्रिया आपका ज़ाहिद हुसैन साहब, सीनियर जर्नलिस्ट, पॉलिटिकल कमेंटेटर, फॉर्मर स्कॉलर एट विल्सन सेंटर, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। और मुईद यूसुफ साहब, आपके भी हम ममनून हैं कि आप हमारे साथ रहे, डॉक्टर मनीष कुमार ने सेगमेंट में हमें ज्वाइन किया भारत से, उनका भी शुक्रिया। एक ब्रेक लेते हैं सामीन, और ब्रेक के बाद वापस आएंगे तो बात करेंगे पाकिस्तान के अंदर FATF इंटरनेशनल जो पावर क्राइटेरिया है, खासतौर पर दहशत गर्द तंजीमों की माली मुआवनत से मुतल्लिक जो रेगुलेशन हैं उस पर पाकिस्तान ने अब तक क्या किया है और क्यों कर अब भी पाकिस्तान के सेक्रेटरी खजाना वो ये खतरा महसूस कर रहे हैं कि पाकिस्तान को सैंक्शंस का सामना करना पड़ सकता है। एक ब्रेक के बाद
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम में जहां रंग मैं हूं असद हसन और प्रोड्यूसर हैं असफर इमाम, और प्रोग्राम के सिलसिले में हम बात करेंगे FATF फाइनेंशियल एक्शन टास्क फोर्स की जानब से पाकिस्तान के खिलाफ मुमकिन पाबंदियां, इसका ख़तरा महसूस किया जा रहा है। पाकिस्तान के सेक्रेटरी खारजा आरिफ अहमद ख़ान ने एक मीटिंग के बाद सहाफ़ियों को ब्रीफ किया है और उस मीटिंग में उन्होंने इतलात ये मिल रही है कि बाकायदा तौर पर ख़बरदार किया है कि पाकिस्तान को सेंक्शंस का सामना करना पड़ सकता है अगर FATF की जानब से जो रिकमेंडेशनस हैं, जो तजावीज़ वहाँ से आई थी, अगर उन पर अमल दरामद नहीं होता है तो उस पर पाकिस्तान को मसाइल का सामना करना पड़ सकता है। ये सेंक्शंस कितनी ख़तरनाक हो सकती हैं पाकिस्तान के लिए, आखिर FATF के लिए FATF की इस रेफरेंस में तजावीज़ क्या हैं और उसके लिए पाकिस्तान ने अब तक एक्शन प्लान क्या बनाया है। रिपोर्ट्स में यह भी बताया जा रहा है कि FATF जो है वो पाकिस्तान की जानिब से जो मनी लॉन्ड्रिंग से मुतालिक कवानीन हैं और उससे तो वो मुतमैन है, लेकिन वो ये समझते हैं कि जो सेटिस्फाइड प्रोग्रेस नहीं है ख़ासतौर पर जो इन ऑर्गेनाइजेशन के ख़िलाफ़ एक्शन लेने से मुतालिक है। सो इस पर ज़रा बात करते हैं, ज़ाहिद गिशकोरी साहब इसको क्लोजली फॉलो कर रहे हैं, सीनियर जर्नलिस्ट हैं, पॉलिटिकल कमेंटेटर हैं, चौधरी नुमान जफर हमारे साथ हैं, एक्सपर्ट इंटरनेशनल सिक्योरिटी के, फॉर्मर रिसर्च फेलो विद हडसन इंस्टीट्यूट, दोनों मेहमानों का बहुत शुक्रिया। ज़ाहिद साहब, FATF और उसकी जो रिकमेंडेशंस हैं उस पे अमल दरामद करने में पाकिस्तान ने अब तक क्या किरदार अदा किया है और आज का जो इंतबाह है वो कितना सीरियस है पाकिस्तान के नुक्ते नज़र से?
बहुत शुक्रिया असद, देखें बहुत अहम है और ये बताना आपके इस प्रोग्राम में ज़रूरी है कि जब से ये 3 साल से पाकिस्तान FATF का जो चैलेंज है वो फेस कर रहा है, जैसे ही कोई मीटिंग होती है, चाहे वो उसकी जो एशिया पैसिफिक ग्रुप है उसकी हो या फिर पेरिस का जो मेन मीटअप है उसका, पाकिस्तान उससे 1 हफ्ता 2 हफ्ता पहले फिर आगे पीछे इस तरह की एक्टिविटीज शो करता है कि कर्दम तंजीमों को बैन कर दिया गया है, उनके खिलाफ एक्शन स्टार्ट हो गया है, सीरियस क्रैकडाउन हुआ है, लोगों को पकड़ लिया गया है, टेरर फाइनेंसिंग उनके अकाउंट फ्रीज कर दिए गए हैं, दुनिया को एक मैसेज पहुंच जाता है, लेकिन ग्राउंड पे उस पर कोई अमल दरामद ऐसा नजर नहीं आता जिससे पाकिस्तान को कोई छुटकारा हासिल हो, इस तरह के खतरात से पाकिस्तान बच सके। यही एक वजह है जो आप सेक्रेटरी फाइनेंस आरिफ अहमद खान की बात कर रहे हैं कि जो उन्होंने ये मीटिंग अटेंड की है, पाकिस्तान अगरचे मेंबर नहीं है लेकिन पाकिस्तान का एक डेलीगेशन जरूर गया था, परमानेंट मेंबर नहीं है, एशिया पैसिफिक ग्रुप का मेंबर है और वहां से कंडीशन आती हैं पाकिस्तान के लिए شرائط دی جاتی ہیں کہ آپ ان کو فالو کریں، پاکستان کو اس ضمن میں کامیابی حاصل نہیں ہو رہی. اس کی وجہ آپ کے سامنے ہے، 2012-13 میں پاکستان واچ لسٹ پہ رہا، پھر سچویشن جو ہے وہ بہتر ہوئی، پھر پاکستان دوبارہ خطرہ فیس کر رہا ہے. تو اب دیکھنا یہ ہے کہ پاکستان کی یہ کوششیں، اب 70 کالعدم تنظیمیں ہیں، ان کو بین کیا گیا ہے، 210 ایسی تنظیمیں ہیں جو انٹرنیشنلی یو این سیکورٹی کاؤنسل کی ڈفرینٹ سینکشنز کے ذریعے، جن پر مختلف کنٹریز میں ان کو بلاک کیا گیا ہے، جس میں پاکستان بھی ظاہر ہے یو این سگنیٹری ہے، وہ بھی ان کو بلاک کر چکا ہے. لیکن بات یہ ہے کہ پاکستان کے اندر سے جو ٹیرر فائنینسنگ ہے، یا پھر نیشنل ایکشن پلان جو کہ پاکستان نے گزشتہ 4 سال سے شروع کیا تھا، اس پہ کتنا عمل درآمد ہوا ہے؟ اس پہ یہ جو 3-4 پوائنٹس تھے، اس پہ کوئی عمل درآمد نہیں ہوا. مدرسہ کا پاکستان کا ایک ایشو ہے، 40,000 کے قریب مدرسے ہیں پاکستان میں. یہ امپورٹنٹ پوائنٹ تھا نیشنل ایکشن پلان کا، اس پہ 0 پروگرس ہے. ان مدارس کو رجسٹر کرنا تھا پورے ملک میں، اور جتنے اسکول آف تھاٹس کے لوگ ہیں ان کی بڑی میٹنگز ہوئی تھیں. وزیر اعظم اس وقت نواز شریف تھے، پھر وزیر داخلہ تھے، پچھلی حکومت کے لوگوں کے درمیان میٹنگز ہوتی رہی ہیں، لیکن ایک بھی مدرسہ رجسٹر نہیں ہوا آج تک. اور پھر جو ان کی فائنینسنگ ہے، اس پہ چیک رکھنا تھا، حکومت کو کامیابی نہیں ہوئی. جیسے ہی حکومت چھیڑتی ہے اس طرح کے لوگوں کو، یا پھر ان کو مین سٹریم میں لانے کی کوشش کرتی ہے، وہاں سے ریئیکشن آتا ہے، حکومت پاکستان پیچھے ہٹ جاتی ہے. اب دیکھیں یہ اس وقت بڑا اہم ہے، جو پاکستان نے 3-4 دن سے یہ کہا ہے کہ کریک ڈاؤن سٹارٹ ہو گیا ہے. اہم اس لیے ہے کہ ایک چیز، ایک طرف پاکستان کی بھارت کے ساتھ ٹینشن ہے، جیسے محمد اور پھر مسعود اظہر اور مختلف ایسے لوگ، دوزیر انڈیا کی طرف سے آیا ہے، تو پاکستان نے یہ سٹارٹ کیا ہے کریک ڈاؤن. اب پاکستان کا سٹانس یہ ہے کہ ایف اے ٹی ایف کی طرف سے جو چیلنج ہے، پاکستان اس کو نمٹنے کی کوشش کر رہا ہے، اس پہ عمل درآمد کرنے کی کوشش کر رہا ہے. انڈیا کے دوزیر کو وہ دیکھ رہا ہے کہ اس پہ کیسے عمل کرنا ہے، کیا عمل کرنا ہے یا نہیں کرنا ہے، انویسٹیگیشن کیسے آگے بڑھے گی. تو یہ سلسلہ رکا نہیں ہے، بلکہ میں آپ کو ایک بریکنگ سٹوری دیتا ہوں کہ جو ایک نیو رائز ہے مسعود اظہر کا، اسٹرانگ پاسبلٹی ہے کہ جو یو این کی آگے کی سیکیورٹی کاؤنسل کی میٹنگز ہوں، اس میں انڈیا یہ ایک مرتبہ پھر ایشو ریز کرنے جا رہا ہے کہ اس کو ڈکلیئر کیا جائے انٹرنیشنل ٹیررسٹ. پھر چائنا کا کیا سٹانس آتا ہے؟ چائنا پاکستان کو پہلے 3 بار یہ کہہ چکا ہے کہ وہ اس طرح کے جو معاملات ہیں اس پہ ایک اپنا سٹانس لے کیٹیگوریک انٹرنیشنل لیول پہ، تاکہ اس طرح کی پابندیاں، جو اس طرح کے لوگ جو پاکستان کے اندر بیٹھے ہیں، پاکستان کی مبینہ طور پر ان کو سپورٹ حاصل ہے، پھر انڈیا میں در اندازی ہوتی ہے. تو یہ وہ بڑے چیلنجز ہیں، دنیا ان چیزوں کو سمجھتی ہے کہ یہ ایکشن.
اب اگر ویسے جون میں ریویو ہے تو کیا جون سے پہلے اگر جن آرگنائزیشنز کا، جن مدارس کا آپ تذکرہ کر رہے ہیں، اگر ان کے خلاف بھی کارروائی ہو جاتی ہے، ان کی لیڈرشپ ڈیٹینشن میں یا اریسٹ میں چلی جاتی ہے، تو کیا اسے فرق پڑے گا؟ یہ وقت مناسب ہے اس عرصے میں ان کو مطمئن کیا جا سکتا ہے؟
دیکھیے، عادی طور پر اسد ہو سکتا ہے پاکستان کو ریلیف ملے، لیکن میں ایک چیز آپ کو بتاؤں کہ اس وقت پاکستان میں تقریباً 8,400 ایسے لوگ ہیں جن کا مبینہ طور پر کالعدم تنظیموں سے تعلق ہے، وہ اسکیجول 4 پہ ہیں، یعنی کہ ریاست کے لیے ایک خطرہ ہے کسی نہ کسی حوالے سے، ان کو پاکستان واچ اوور کر رہا ہے. یہ وہ لوگ ہیں، ان میں سے درجنوں یا سینکڑوں ایسے لوگ ہو سکتے ہیں جو دنیا کو مطلوب ہیں، پاکستان کے لیے بھی چیلنج ہے. تو یہ وہ چیزیں ہیں، عارضی طور پر ہو سکتا ہے. آپ کو معلوم ہے 5400 لوگوں کے اکاؤنٹ فریز کر دیا گیا تھے، جس میں مولانا لدھیانوی کے تھا، بڑے بڑے ایسے نام تھے جو مذہبی سکالر ہیں پاکستان میں یا کالعدم تنظیم کے ساتھ جڑے رہے ہیں ماضی میں، یا جماعت الدعویٰ کے لوگ تھے، یا فلاح انسانیت فاؤنڈیشن کے حافظ سعید احمد، اس طرح کے لوگ تھے، ان کے اکاؤنٹ فریز کیے تھے حکومت پاکستان نے. ٹائم بینگ تقریباً 4 کروڑ روپے का पैसा भी मौजूद था, लेकिन प्रेशर आया, फिर इनके अकाउंट्स डी फ्रीज कर दिए गए थे। तो अब देखना ये है कि रियासत कितनी संजीदा है,
लेकिन अब ये देखना है कि जाहिर है इस वक्त तो जो कि एक कहते हैं कि पॉलिटिकल कैपिटल पॉलिटिकल गवर्नमेंट के पास है और एक क्रेडिबिलिटी आर्मी के पास भी है, सो मेरा नहीं ख्याल कि आम हालात में ऐसे प्रेशर्स जो हैं वो कबूल किए जाते हों जब रियासत के जो इंस्टीट्यूशन हैं वो बड़ी पीक पे खड़े हों। नुमान ज़फ़र साहब बहुत शुक्रिया आपका भी, आपका एनालिसिस FATF में कितने खतरात हैं और जैसे जायद साहब ये कह रहे हैं कि दबाव की वजह से गवर्नमेंट और रियासत पीछे हटती रही है, क्या अब वो कोई फैसला कन कार्रवाई कर सकती है जैसे इंटरनेशनल इंस्टीट्यूशन जो हैं वो मुतमिन हों, बैनुल अक़वामी बरदरी मुतमिन हों?
मसला ये है असद भाई कि मैं काफ़ी अरसे से ये अर्ज करता रहा हूँ, और आपको याद होगा जब ये नेशनल एक्शन प्लान बना था तब भी मैंने ये गुजारिश की थी कि गवर्नमेंट्स जो होती हैं वो उनके पास दो अप्रोचेज होती हैं, एक प्रोएक्टिव अप्रोच होती है और एक रिएक्टिव अप्रोच होती है। रिएक्टिव अप्रोच वो होती है जब आपके ऊपर कोई छुरी या आप तलवार सर पर लटकने लग जाए या कोई बड़ा हादसा हो जाए तो आप भागना शुरू कर दें और उसको जो है ना मिटिगेट करने की कोशिश करें, और ये प्रोएक्टिव अप्रोच ये होती है कि आप पहले से एनालिसिस करते हैं कि कौन सी चीज़ पाकिस्तान की सिक्योरिटी के लिए खराब हो सकती है और पाकिस्तान के नाम के लिए खराब हो सकती है, हम उसको ठीक करें, उसको होने ही ना दें। प्रॉब्लम पाकिस्तान में ये है कि हम लोग अभी भी रिएक्टिव चीज़ों के पीछे भाग रहे हैं। जब वो इन्होंने गश्कोरी साहब ने बिल्कुल सही कहा कि जब इनकी मीटिंग होने वाली होती है उससे एक दो महीने पहले ये भागदौड़ शुरू कर देती है, हमारी ब्यूरोक्रेसी रिपोर्ट्स बना लेते हैं, कुछ इस तरह की चीजें उनको पेश कर देते हैं कि वो खुश हो जाएं। एक मीटिंग में दो मीटिंग में ये कुछ चल सकता है, लेकिन परमानेंटली अगर आपका यही वतीरा रहेगा तो नहीं चल सकता। आपको याद होगा बहुत पहले जब हम नेशनल एक्शन प्लान की बात हुई थी तो मैंने उसी वक्त आपको गुजारिश की थी कि इससे होना कुछ भी नहीं है। क्यों? क्योंकि मैं फिर वही बात करूंगा कि ये चीजें स्ट्रेटजी का हिस्सा होती हैं, एक नेशनल सिक्योरिटी स्ट्रेटजी की जरूरत इनको है, उसका ये नेशनल एक्शन प्लान हिस्सा बनेगा, उसमें मिलिट्री का जो रोल है वो प्ले करेंगे, हमारी लीडर जो पॉलिटिकल लीडरशिप है। देखिए कई चीजें ऐसी हैं, कई मदारिस ऐसे हैं जिनके बारे में ये कहा जाता है कि वो वहां के किसी खास जमात को उसकी सपोर्ट हासिल है, जंग की मिसाल आपके सामने है कि कुछ जो है ना पॉलिटिशियन उनको सपोर्ट करते हैं और वो जो है ना उनकी बढ़ोतरी होती है और अल्टीमेटली वो जो है ना हमारे पाकिस्तान के लिए सिक्योरिटी कंसर्न बन जाते हैं और बदनामी का मायस भी बनते हैं।
तो अब क्या मसलियत है अब इसके पीछे, क्योंकि बाजार ने ऐसी सियासी जमातों को भी डिस्करेज किया जाता है, सो अब क्या मसलियत है उनके खिलाफ कोई कार्रवाई करने में या उनको कम अज कम जो है वो साइलेंट कर देने में?
देखिए मसला ये है कि ये समझा जाता है कि पाकिस्तान में अगर ये मदरसों को हाथ लगाया जाएगा तो ये ऐसे जैसे आप जो है वो भीड़ों के छत्ते को हाथ लगा रहे हैं कि एकदम सारे जो है ना आपके पीछे पड़ जाएंगे। इमरान खान साहब जब आए थे उससे आने से पहले भी और अब भी ये बात हुई थी कि हम इनको रेगुलेट करेंगे, सारे मदरसों को लाएंगे और इनकी इनको हम और मतलब फैसिलिटीज देंगे ताकि ये स्ट्रीमलाइन हो, इनके बच्चे आए आके CSS में हिस्सा लें और डॉक्टर्स बने और भी चीजें, यानी कि आके प्रैक्टिकल लाइफ के अंदर हिस्सा हमारा बने, ये बात की गई थी। लेकिन अभी तक मैं खुद इस चीज का इंतजार कर रहा था क्या कोई अथॉरिटी बनाई जाएगी, क्योंकि उस टाइम हमारा एक इंटरव्यू हुआ था उसमें जो मैंने अपनी हम्बल राय पेश ये की थी कि एक जो सी भी आप अथॉरिटी बनाए एटलीस्ट उसमें ब्यूरोक्रेट्स को शामिल ना करें, इन्हीं के जो पढ़े लिखे जो मुफ्ती हजरात हैं जैसे जामिया अशरफिया के बिनोरी टाउन के और इस तरह के ऐसे लोग लेके आए जो तमाम मकबा फिक्र से ताल्लुक रखते हों, उनकी एक कमेटी बन जाए और वो एक समझे एक तरह से बोर्ड बन जाए, रिलीजियस बोर्ड बन जाए और उसके ऊपर सब लोग कोई क्वेश्चन ना कर सके और वो फिर इनको जो है ना रजिस्टर भी करें और वो एक निसाब को जो है ना अपडेट
और
करें।
वैसे लेकिन ये कि पूरी रियासत क्यों ना आप ये जिम्मेदारी ले लें? जी
साहब, आपको अगर तफसीलात देना चाहूँ मुझे मौका दें तो
जी
इसी बात को आगे रखते हुए देखिए 2007-08 में जनरल मुशर्रफ के दौर में मॉडल मदरसा के लिए एक बोर्ड बनाया गया था जिसमें पाकिस्तान के पांचों स्कूल ऑफ थॉट्स के लोग शामिल थे और उसके लिए 7 बिलियन रुपीज मुख्तलिफ हुकूमतों से सपोर्ट भी ली गई थी। उस पैसे का भी मालूम नहीं है, 700 के करीब मदरसे मॉडल बनाने की कोशिश की गई थी उस पर भी कोई पेशरफ्त नहीं हुई थी। तो ये एक ऐसा मसला है पाकिस्तान के लिए कि मेन स्ट्रीम में लाना, 72 लाख से ज़्यादा तालिब इल्म इस वक्त मुख्तलिफ मदरसों में पढ़ रहे हैं और ये वो करीब तरीन तालिब इल्म हैं जिनके घर वाले उनके खाना भी अफोर्ड नहीं कर सकते। तो ये रियासत के लिए ऐसे लोग हैं जिनकी रियासत को केयर करनी चाहिए। अब रियासत इनको मेन स्ट्रीम में कैसे लाती है ये पहले एक्सपेरिमेंट हो चुका है, अब हुकूमत पाकिस्तान जो मौजूदा है कैसे इनको लाएगी? और ये असद देखें یہ بھی ایک بڑا ایشو ہے. آپ کو یہ میں ابھی سٹوری دے رہا ہوں کہ ایک نیا مدرسہ الصابر کے نام سے بنایا ہے مسعود اظہر نے, بالکل نیا ہے, کروڑوں روپے اس پہ خرچ کیے گئے ہیں, ایک سال میں یہ آپریٹو ہوا ہے اور یہ اب دنیا کی نیو لائم لائٹ میں آئے گا. یہ نیو رائز آف مسعود اظہر ہے, بیسیکلی دنیا کی نظروں سے ابھی اوجھل ہے. اور پھر ایک مسجد بھی بنائی گئی ہے اسٹیٹ آف دا آرٹ, بالکل ایک ماڈل کانسیپٹ پہ, مین روڈ پہ, بہاول پور پہ. تو دنیا کی نظروں سے اوجھل ہے. ہم اس طرح کی چیزوں کو کیسے اوجھل رکھیں گے؟ اور ہاں یہ بھی ہے کہ ایک آدمی جو پاکستان کے لیے پیسفل ہے, ریاست اس کے خلاف ایکشن کیا لے گی اگر اس کے خلاف کوئی کمپلین آتی ہے؟ کیا اس کے خلاف کوئی ایسا ایویڈنس آتا ہے؟ جب تک ایویڈنس نہ آئے ایکشنیبل, تو ریاست کیا اس کے خلاف کر سکتی ہے؟ لیٹس سپوز کچھ ایسے ہیں جو انٹرنیشنلی ڈکلیئر کیے گئے ہیں ٹیررسٹ یا موسٹ وانٹیڈ پرسن ہیں, پاکستان میں بیٹھے ہیں, تو کیٹیگوریکلی سامنے بیٹھے ہیں. ریاست ایسی اس میں پھنسی ہے کہ ان کے خلاف ایکشن لیتی ہے. اگر وہ سنجیدگی سے لیتی ہے تو کوئی ریاست پاورفل ہے؟ دیکھیں آپ, الیکشن جب یہ ہوئے, نیو پولیٹیکل پارٹیز سامنے آئیں, کالا دم تنظیموں کے لوگوں نے الیکشن کانٹیسٹ کیا, پھر انہوں نے دھرنے کیے پاکستان میں, آپ نے دیکھا ہوگا, ریاست نے ان کو نظر بند کر دیا. آج دے اسٹینڈ نو ویئر, وہ کہیں کھڑے نہیں ہیں. ریاست اگر سنجیدگی سے کرنا چاہتی ہے تو کر سکتی ہے, اس کے لیے ول چاہیے. اب دیکھنا یہ ہے
جی نعمان, اسی میں ایڈ کیجیے گا, میرے سیگمنٹ کو ہمیں ختم کرنا ہے, ساتھ ساتھ کا بھی جواب بھی کہ اب یہ کتنا عرصہ رہے گا کہ یہ لوگ جو ہیں وہ تعلیم کی ذمہ داری ان کے پاس ہو, ریاست جی
جی مطلب میں یہ کہنا چاہ رہا تھا کہ جو ہم ایکشن کی بات کرتے ہیں نا, تو اس کا یہ مطلب نہیں ہے کہ ان کو پکڑ کے ان کو ختم کر دیا جائے, فنا کر دیا جائے. ان کو آپ یہ کر سکتے ہیں, ان کو سٹریم لائن میں لائیں, ان کو آپ پولیٹیکل پروسیس کا بھی حصہ بنا سکتے ہیں. اس کے بعد آپ ان کے جو ایف اے ٹی ایف کا جو اصل مسئلہ ہے, وہ یہ کہتا ہے کہ جی ہم کو ان سے کوئی تکلیف نہیں ہے, آپ ہمیں یہ بتائیں کہ ان کی جو فائنانسنگ ہوتی ہے اس کو آپ چینلائز کریں تاکہ پتہ چلے کہاں سے پیسہ آتا ہے اور کہاں جاتا ہے. تاکہ دیکھیے یہ ان کی وہ ہے, مطلب آپ یہ کہیں کہ یہ ان کی وہ ہے, لائف لائن ہے. اگر وہ چیز آپ چیک کر میں رکھ لیں گے, آپ بند کر دیں گے, تو کوئی بھی اس طرح کی چیز, جیسا بھائی نے بتایا کہ ان کا نیا مدرسہ بن رہا ہے, مسجد بن گئی, کہاں سے بن گئی؟ یہاں پہ ایک پانچ مرلے کا گھر بنانا وہ نہیں بن سکتا. تو جب آپ یہ چیزیں کر لیتے ہیں تو ایف اے ٹی ایف کو بھی آپ مطمئن کر سکتے ہیں, یونائٹیڈ نیشن کے معاملات کو بھی مطمئن کر سکتے ہیں. اب اگر دیکھیے اس وقت جو پرائم منسٹر عمران خان صاحب ہیں, اس وقت ان کی سب سے آئیڈیل سچویشن ہے, جو کسی وقت میں مشرف تھی کہ وہ کر سکتے تھے, انہوں نے نہیں کیا, کوشش انہوں نے ضرور کی لیکن پھر وہ بھی پولیٹیکل اس کا حصہ بن گئے. اس وقت عمران خان یہ کام کر سکتے ہیں کیونکہ ان کو اسٹیبلشمنٹ کا بھی سپورٹ حاصل ہے, اور مطلب پولیٹیکل جو معاملات ہیں ان کی پارٹی میں ایٹ لیسٹ کچھ ایسے لوگ نہیں ہیں جو ان کو سپورٹ کرتے ہوں. تو اب عمران خان کی ذمہ داری ہے, اور میرا خیال ہے عمران خان کے اوپر انٹرنیشنل پریشر بھی ہے, جو ان کا ایک طرح سے کرزما نظر آ رہا ہے, اور وہ لوگ انٹرنیشنل پرسنالٹی ان کی دیکھ رہے ہیں کہ ایک بالکل ایسا آدمی ہے جو ٹیررزم کے خلاف معاملہ کرتا ہے. تو اس وقت وہ کر سکتا ہے اور اب کرنا پڑے گا, پاکستان کے پاس چانس نہیں.
اور یہ ظاہر ہے کہ باقی اپوزیشن جماعتیں بھی ایسی نہیں ہیں جو اس معاملے پہ ان کی مخالفت کریں, تو ایک آئیڈیل ٹائم ہے ان کے لیے بھی.
جی ہاں بالکل. تو اب اگر نہیں کریں گے تو پھر دیکھیں انٹرنیشنل پریشر آئے گا, اور پھر وہی بات ہے کہ پاکستان اتنی بدنام ہو چکا ہے, اب کوئی ہمیں بھی چاہیے کہ ہم کچھ سوچیں.
بہت شکریہ نعمان, ہمارے ساتھ رہیے گا. زید یشوری صاحب آپ کا بہت شکریہ, آپ نے بھی جوائن کیا. سامعین یہ وائس آف امریکہ واشنگٹن ہے, اور آخری سیگمنٹ اس میں ایک ڈیولپمنٹ پہ ہم بات کرنا چاہیں گے. طالبان کی جانب سے ایک پیغام آیا ہے, بلکہ انتباہ سامنے آیا ہے, جس میں انہوں نے پشتون کمیونٹی سے بالخصوص یہ کہا ہے کہ وہ پاکستان اور بھارت کے درمیان کشیدگی سے دور رہیں اور پاکستان کے لیے حمایت کا اظہار بالکل نہ کریں. اس موقع پہ انہیں یہ بیان دینے کی ضرورت کیوں کر پیش آئی ہے, اور کیا پشتون جو نیشنلسٹ ہیں, جو قوم پرست ہیں, کیا وہ طالبان کے اس بیان کو قبول کریں گے, پسند کریں گے؟ کسی حد تک یہ بیان کیا اسی نوعیت کا نہیں ہے جیسے منظور پشتین کی جانب سے بھی آتا رہا ہے؟ دو مخالف ایک دوسرے کے فریق ہیں, منظور پشتین تو یہ بھی کہتے رہے ہیں کہ طالبان در حقیقت ہمارے خلاف استعمال کیے جا رہے ہیں. سو بظاہر اس وقت نقطۂ نظر ایک طرح کا کیوں سامنے آ رہا ہے؟ بات کرتے ہیں سردار حسین بابک صاحب سے, فارمر ایجوکیشن منسٹر کے پی کے, اس وقت بھی ممبر پارلیمنٹ ہیں, اور ہمارے ساتھ ہیں نعمان ظفر صاحب. سردار بابک صاحب بہت شکریہ آپ کا, آپ کا انالیسس, طالبان کیا گین کرنا چاہتے ہیں اس بیان سے اور کیا مقصد ہو سکتا ہے ان کا؟ جی سردار حسین بابک صاحب,
میں طالبان کی کوئی جو ترجمان ہوں گی یا نمائندگان ہوں گے وہ اس کی بہتر طریقے سے وضاحت کر سکتے ہیں, اور جہاں تک رہی بات پاکستان اور ہندوستان کی کشیدگی کے حوالے سے، تو عوامی نیشنل پارٹی کا تو روز اول سے یہ موقع رہا ہے کہ جتنی بھی ہماری پڑوسی ممالک ہیں، خصوصاً افغانستان، ہندوستان، بلکہ سارے پڑوسی ممالک سے عوامی نیشنل پارٹی کا یہ موقع رہا ہے کہ اعتماد کے تعلقات ہوں، بہترین تعلقات ہوں، خوشگوار تعلقات ہوں، اور یہ پاکستان کی بھی مفاد میں ہے اور جو ہمارے پڑوسی ممالک ہیں ان کی بھی مفاد میں ہے، خصوصاً دہشت گردی کے حوالے سے جو افغانستان اور پاکستان کئی دہائیوں سے دہشت گردی یا دہشت گردوں کی لپیٹ میں ہیں، بہت زیادہ نقصان ہوا ہے افغانستان کو بھی، پاکستان کو بھی۔
لیکن یہ تو بات آپ کا درست ہے اس حوالے سے کہ طالبان اس کو بہتر ایکسپلین کر سکتے ہیں، لیکن کوئی امپیکٹ آپ کا دیکھتے ہیں، کوئی اپیل آپ کی دیکھتے ہیں، متاثر کر سکتا ہے کچھ لوگوں کو یا نوجوانوں کو؟
نہیں، میرے خیال میں ابھی تو شعور، بڑے باشعور ہیں اور تب کہہ فکر کے لوگ پاکستان کی، خصوصاً میڈیا کا دور ہے۔ میں نہیں سمجھتا ہوں کہ جو غیر ریاستی عناصر ہیں ان کی کسی فرمان یا ان کی کسی فیصلے یا ان کی کسی اعلان کی وجہ سے کوئی اثرات پڑ سکتے ہیں، اور پھر پاکستان اور پھر پختون جیسے معاشرے میں جو جنگوں کی لپیٹ میں ہیں اور اس دہشت گردی کا یا ان جنگوں کا سب سے زیادہ نقصان جو اٹھانا پڑا ہے وہ پختونوں نے اٹھایا ہے، تو میں نہیں سمجھتا ہوں کہ اس طرح کے اعلانات سے ان کے مقاصد کیا ہو سکتے ہیں، یعنی کس مقصد کی خاطر یہ اعلان جس طرح آپ کہہ رہے ہیں کہ انہوں نے کیا ہے، میں نہیں سمجھتا ہوں کہ کوئی متاثر کن اعلان ہے خصوصاً پختونوں کے لیے۔
جی، اور لیکن کوئی محض اتفاق ہے کہ بہرحال اس وقت جو پشتون تحفظ موومنٹ ہے وہ بھی نالاں ہیں ریاست سے، حکومت سے، طالبان بھی جو ہیں وہ آلموسٹ وہ بھی وہی بات کر رہے ہیں، اور تاکہ جب بھارت کے ساتھ اس کا موازنہ ہو رہا ہے تو بھی وہ کہہ رہے ہیں کہ آپ بالکل اپنے آپ کو سائڈ پہ رکھیں، سو کوئی تعلق دیکھتے ہیں؟
نہیں، گمان تو نہیں کرنا چاہیے اور نہ شک کرنا چاہیے، میں نہیں سمجھتا ہوں کہ ریاست سے کوئی نالاں ہے، ریاست کی بعض پالیسیوں سے ضرور اختلاف ہو سکتا ہے اور اختلاف رہا بھی ہے، خصوصاً یہ جو کلدم تنظیمیں ہیں ملک کے اندر بین الاقوامی پریشر آنے کے باوجود کئی بار، اب جبکہ آخری دفعہ اب یہ اعلان سامنے آیا ہے پاکستان کی طرف سے کہ اور حکومت کی طرف سے کہ کلدم تنظیموں کے خلاف جو کریک ڈاؤن شروع ہوا ہے، یہ تو نیشنل ایکشن پلان جب بنا ہے جب سے یہ ان نکات میں شامل ہے کہ کلدم تنظیمیں ایک نام ختم کر کے دوسری نام پہ سامنے آ جاتے ہیں، اور پھر آپ لوگوں نے دیکھا کہ 2018 کے الیکشن میں وہ سارے کلدم تنظیموں نے
اس پہ
مختلف ناموں پہ یہاں پہ الیکشن بھی لڑا ہے، تو یہ ساری چیزیں تقریباً پاکستان کے ہر طبقے فکر کے لوگوں نے اس چیز کو تنقید کا
نشانہ بنایا۔ آخری ہمارے پاس ایک ڈیڑھ منٹ رہ گیا، جی نعمان ظفر صاحب، طالبان کے اسٹیٹمنٹ کا انالیسس کیجیے گا آپ۔
دیکھیے، میری نظر میں جب ہم نے یہ میں نے پڑھی تو اس میں مجھے تو یہ تھا کہ ان کی جو آڈینس ہے وہ افغانستان کے جو پشتون لوگ ہیں، کیونکہ طالبان کو جب ہم بات کرتے ہیں تو ان کی جو بڑی سپورٹ ہے وہ افغانستان کے جو پشتون ایلیمنٹ وہ اپنا لوگ ہیں وہ ان کو سپورٹ کر رہے ہیں، تو جو مجھے لگتا ہے کہ ان کی آڈینس افغانستان کے وہ لوگ تھے جو وہاں پہ رہ رہے ہیں جو پشتون ہیں، خاص طور پر میجورٹی ہے وہاں پہ، نمبر ایک تو وہ ہے۔ اچھا، اس کا مقصد کیا ہے؟ دیکھیے، طالبان اس وقت پچھلے 6-7-8 مہینے سے ایک ریکنسیلیشن کا ایک پروسیس چل رہا ہے، نیگوسیشن کے اندر وہ بیٹھے ہوئے ہیں، امریکہ کے ساتھ چل رہی ہیں، اس کے علاوہ دوسرے بھی لوگ ان کے اندر انوالو ہیں، پاکستان بھی اس کے اندر انوالو ہے، تو وہ اس وقت یہ چاہتے ہیں کہ کوئی ایسا معاملہ نہ ہو جائے کہ اس پورے معاملے کو ڈیریل کر دیا جائے، وہ اسی لیے انہوں نے اپنے جتنے بھی لوگ ہیں ان کو میری نظر میں یہ پیغام دیا ہے کہ ہم نے نہ پاکستان کو کس طرف ہونا ہے نہ انڈیا کی طرف ہونا تھا، اور ایک نیوٹرل ہماری حیثیت ہوگی کہ اگر ہم افغانستان میں آئیں گے ایک نیوٹرل اکائی کے طور پر آئیں گے، ہمیں کسی سے کوئی لینا دینا نہیں ہے۔ انہوں نے ایک پیغام دینے کی کوشش کی ہے کہ اگر ہم حکومت میں آئیں گے تو ہم نہ پاکستان کی طرف جھکاؤ کریں گے نہ انڈیا کی طرف جھکاؤ کریں گے۔
لیکن یہ افغان طالبان کا نہیں، یہ ٹی ٹی پی کا تھا، پاکستانی تحریک طالبان کی ہم بات کر رہے تھے۔ بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا جج نعمان ظفر، آپ نے ہمارے ساتھ رہے، سردار حسین بابک صاحب، آپ کے بھی ہم ممنون ہیں۔ سامعین، آج کا پروگرام ہم یہاں پہ ختم کریں گے، پروڈیوسر تھے ہمارے ساتھ اسفر امام، اسد حسن کو اجازت دیجیے، اللہ حافظ۔
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ آرگنائزیشن آف اسلامک کوآپریشن یعنی او آئی سی نے اپنے اجلاس میں کشمیر میں بھارتی مداخلت کے خلاف قرارداد منظور کی ہے۔ امریکی تجزیہ کاروں کا کہنا ہے کہ یہ نہ تو کسی کی سفارتی کامیابی ہے اور نہ ہی ناکامی، کیونکہ او آئی سی کی قرارداد کا کوئی اثر نہیں ہوگا۔ اصل بات امریکی تجزیہ کاروں کے نزدیک یہ ہے کہ پاکستان اور بھارت کے درمیان کشیدگی میں کمی آئے اور تمام تر کوششیں اس جانب ہونی چاہیے۔ اس بارے میں انجم ہیرلڈ گل کی رپورٹ۔
او آئی سی کی قرارداد کو بھارت میں کانگریس پارٹی نے مودی حکومت کی سفارتی ناکامی قرار دے کر خوب تنقید کی ہے۔ پاکستان بھی اسے اپنی سفارتی کامیابی قرار دے رہا ہے، جب سفارتی کامیابی اور ناکامی کے بارے میں جنوبی اور وسطی ایشیائی امور کے لیے سابق امریکی معاون وزیر خارجہ کارل انڈر فرتھ سے پوچھا گیا تو ان کا کہنا تھا کہ بات کامیابی یا ناکامی کی نہیں ہے، اصل مسئلہ وہاں کشیدگی کم کرنا ہے۔
I believe that this isn't a question of achieving a diplomatic success in the OIC.
میرے خیال میں یہ معاملہ او آئی سی میں کامیابی حاصل کرنے کا نہیں ہے۔ میرے نزدیک دونوں ملکوں کے لیے اس وقت اہم یہ ہے کہ وہ اس کشیدگی کو دور کرنے کے لیے مسلسل کوششیں کریں، جو کہ اگر ایک جوہری جنگ نہیں تو ایک بڑی جنگ میں تبدیل ہو سکتی ہے۔ میرے خیال میں دونوں ملکوں کو سفارتی کامیابیوں کی بجائے اس مسئلے کو آپس میں حل کرنے کی ضرورت ہے۔ اس بارے میں مڈل ایسٹ انسٹیٹیوٹ میں قائم پاکستان سینٹر کے ڈائریکٹر ڈاکٹر ماروین وائن بوم کا کہنا تھا کہ او آئی سی کی قرارداد اپنے اندر وزن نہیں رکھتی، تاہم یہ پاکستان کے لیے ایک علامتی کامیابی ضرور ہے۔
I see where it is a success for Pakistan which has not only gotten endorsement but has gotten
میں دیکھ سکتا ہوں کہ پاکستان کو کہاں کامیابی حاصل ہوئی، جو کہ صرف یہ نہیں کہ اس کے موقف کی توثیق ہوئی ہے بلکہ ایک ایسی توثیق ملی ہے جس کے بارے میں آپ یقین کر سکتے ہیں کہ اسے خود پاکستان نے تحریر کیا ہے اور اسے او آئی سی نے منظور بھی کیا ہے۔ میرے نزدیک حقیقت میں یہی حقیقت ہے۔ کارل انڈرفرتھ کا کہنا تھا کہ وہ عمران خان کی ایک بات سے بہت متاثر ہوئے ہیں۔ انہوں نے کہا،
I was very impressed with what Prime Minister Imran Khan said earlier, where he said that all big wars have been
عمران نے کہا تھا تمام بڑی جنگیں اندازوں کی غلطی کی وجہ سے بڑھی تھیں۔ میرا بھارت سے سوال ہے کہ جس قسم کے ہتھیار اور اسلحہ ہمارے پاس ہے تو کیا ہم اندازے کی غلطی کا بار اٹھا سکتے ہیں؟ انہوں نے بالکل درست بات کی ہے۔ میں سمجھتا ہوں کہ کشیدگیوں کے دوران غلط اندازے ہونے کا امکان بہت زیادہ ہوتا ہے۔ کیا او آئی سی کی قرارداد سے کشیدگی میں کمی آئے گی؟ اس بارے میں ڈاکٹر ماروین کا کہنا تھا،
If anything, it only suggests that it could heat up this because now
اگر کچھ ہے تو اس سے تو یہ پتہ چلتا ہے کہ اس میں مزید شدت آئے گی، کیونکہ اب بھارت مدافعانہ انداز میں ہے، کم از کم تعلقات عامہ کے حوالے سے، اور بھارت اب پاکستان کو سزا دینے کے لیے مزید دباؤ محسوس کرے گا۔ دونوں ملکوں کو کشیدگی کم کرنے کے لیے کیا کرنا چاہیے؟ اس بارے میں کارل انڈرفرتھ کہتے ہیں،
And over the long term, I think what Pakistan must do is to take action to see that those groups like Jaish-e-Mohammed and
طویل مدت کے لیے پاکستان کو لازماً یہ کرنا ہے کہ وہ جیش محمد اور لشکر طیبہ جیسے گروپوں کے خلاف کارروائی کرے، تاکہ انہیں دہشت گردانہ کارروائیوں کے لیے پاکستان میں مضبوط ٹھکانہ حاصل نہ ہو سکے، اور بھارت کو اس کے عوض سچے انداز میں ایسے اقدامات اٹھانے ہوں گے جس سے جموں اور کشمیر میں صورتحال کو کشمیری عوام کے لیے جابرانہ نہ بنایا جائے۔ انجم ہیرلڈ گل، وائس آف امریکہ، واشنگٹن۔
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی۔ پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے۔ ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu۔ تازہ ترین خبروں کے لیے دیکھیے ہمارے فیس بک لائیو بلٹنز۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔